بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين، سيدنا ونبينا وحبيبنا وشفيعنا محمد وآله وأصحابه أجمعين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يرفع الله الذين آمنوا منكم والذين أوتوا العلم درجات. وقال تعالى: وقل رب زدني علما. وقال تعالى: ثم أورثنا الكتاب الذين اصطفينا من عبادنا. اللہ تبارک و تعالیٰ نے آپ حضرات کو اپنے دین کا علم حاصل کرنے کے لیے اس جامعہ میں پہنچایا. یہ کوئی اتفاقی واقعہ نہیں ہے، بلکہ جیسا کہ ابھی آپ نے سنا، یہ دراصل اللہ تبارک و تعالیٰ کا انتخاب ہے. یہ آیت کریمہ کا ایک ٹکڑا، ثم ورثنا الکتاب الذین اصطفینا من عبادنا، اس کی تشریح میں حضرت مولانا مفتی محمد شفیع صاحب نور اللہ عمر قدموں نے لکھا ہے کہ جمہور مفسرین یہ فرماتے ہیں کا مصداق براہ راست امت محمدیہ کے علماء ہیں، اور ان کے واسطے سے پوری امت. یہ لفظ استفاء قرآن میں عام طور پر انبیاء و رسل اور ملائکہ کے لیے استعمال کیا گیا ہے. اللہ یستفی من الملائکۃ رسلا ومن الناس، اللہ تبارک و تعالی فرشتوں میں سے اپنا پیغام اپنے رسولوں اور نبیوں تک پہنچانے کے لیے انتخاب فرماتا ہے. کس کا؟ رسولا، یعنی پیغام پہنچانے والے واسطوں کا. ومن الناس، اور اپنے دوسرے بندوں تک، دوسرے انسانوں تک اپنا پیغام پہنچانے کے لیے انسانوں ہی میں سے نبیوں اور رسولوں کا انتخاب فرماتے ہیں. یہ دیکھیے، اس آیت کریمہ میں حضرات ملائکہ میں سے جن افراد کو یہ خدمت حوالے کی گئی پیغام خداوندی کو نبیوں تک پہنچانے کی، اور انسانوں میں سے اپنے جن منتخب بندوں، نبیوں اور رسولوں کو یہ خدمت حوالے کی گئی، ان کے اس خدمت حوالے کیے جانے کو اللہ تبارک و تعالیٰ نے تعبیر فرمایا استفاء. گویا یہ استفاء کا لفظ اسی اللہ یستفی من الملائکۃ رسولا ومن الناس. ان اللہ استفا آدم ونوحا وعلى ابراہیم وعلى عمران على العالم، اللہ تبارک و تعالیٰ نے چنا، منتخب کیا، برگزیدہ کیا حضرت آدم کو، حضرت نوح کو، اور آل ابراہیم، حضرت ابراہیم کے گھرانے کو، وہ آل عمران اور حضرت عمران کے گھرانے کو. یہاں پر بھی لفظ استفاء استعمال کیا گیا. تو جو لفظ اللہ تبارک و تعالیٰ نبیوں، رسولوں اور فرشتوں کے لیے استعمال کرتے ہیں، اس کو قرآن پاک میں اللہ تعالیٰ نے اس امت کے اہل علم کے لیے استعمال فرمایا. ثم ورثنا الکتاب الذین اصطفینا من عبادنا، اگلی امتوں کے بعد کتاب و سنت کے علوم کا ہم نے وارث بنایا ان لوگوں کو جن کو ہم نے اپنے بندوں کے اندر سے چنا، برگزیدہ کیا. اللہ تبارک و تعالیٰ اگر کسی کو کتاب و سنت کی خدمت میں اخلاص کے ساتھ لگنے کا اگر موقع عطا فرمائیں تو یہ بہت بڑی دلیل ہے اس بات کی کہ یہ اللہ تبارک و تعالیٰ کا برگزیدہ بندہ ہے۔ قرآن کی اس آیت حضرت مفتی صاحب نے یہ چیز لکھی ہے، اور حقیقت تو یہ ہے کہ حضرات علماء کو جو اس مقصد کے لیے استعمال کیا جا رہا ہے قدرت کی طرف سے، یہ اللہ تعالیٰ کا انتخاب ہے۔ حضرت ثعلبہ بن حکم رضی اللہ تعالیٰ عنہ کی روایت ہے کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا، قیامت کے روز اللہ تبارک و تعالیٰ علماء سے فرمائیں گے کہ میں نے اپنی کتاب کا علم تمہارے سینوں میں اس لیے رکھا تھا کہ میں تمہاری مغفرت کرنا چاہتا تھا، جاؤ تم بخشے بخشائے۔ در مختار کے مقدمے میں حضرت امام محمد ابن حسن شیبانی رحمت اللہ علیہ، جو امام ابو حنیفہ رحمت اللہ علیہ کے خصوصی شاگرد اور فقہ حنفی کی تدوین کا سہرا گویا انہی کے سر ہے، انہی کی کتابیں وہ ظاہر روایت غیر ظاہر روایت ہم سب جانتے ہیں اس کو، ان کے متعلق لکھا ہے کہ انتقال کے بعد کسی نے خواب میں دیکھا، پوچھا کہ اللہ تبارک و تعالیٰ نے آپ کے ساتھ کیا معاملہ کیا، تو حضرت امام محمد رحمۃ اللہ نے فرمایا کہ اللہ تبارک و تعالیٰ نے مجھ سے فرمایا، محمد اگر تمہیں عذاب دینا مقصود ہوتا تو اپنے دین کا علم تمہارے سینے میں نہ رکھتا۔ حضرت ابو موسیٰ اشعری رضی اللہ تعالیٰ عنہ کی روایت ہے کہ قیامت کے روز اللہ تبارک و تعالیٰ علماء کو و اہل علم کو ایک مخصوص ممتاز مقام پر جمع کر کے فرمائیں گے کہ میں جانتا تھا کہ تم اس امانت کا، میں نے تمہارے سینوں میں اپنی کتاب کا علم اسی لیے رکھا کہ میں جانتا تھا کہ اس امانت کا حق تم ادا کرو گے، اور اگر تمہیں عذاب دینا مقصود ہوتا تو تمہارے سینوں میں یہ اپنی کتاب کا علم نہ رکھتا، یہ اللہ تعالیٰ فرمائیں گے جاؤ تم کو بخش دیا گیا۔ تو بہرحال میں یہ عرض کر رہا تھا، یہ استفاء، یہ مخصوص قسم کا انتخاب، برگزیدگی، گویا آپ کو اللہ تبارک تعالیٰ نے اپنے بندوں میں سے چن کر کے یہاں بھیجا ہے، اللہ جس کو چاہیں چن لیں، اس کی قسمت کا ستارہ بلند ہو جائے، کوئی یہ انسان کے اختیار کی چیز نہیں ہے۔ دنیا میں بڑے بڑے رؤساء، صاحب ثروت، صاحب منصب، بڑے بڑے جو ہے اونچے عہدوں کے اوپر فائز لوگ پڑے ہوئے ہیں، لیکن ان کی اولاد کو یہ چیز نصیب نہیں ہوتی، یہ تو اللہ کا انتخاب ہے۔ حضرت مولانا محمد عمر صاحب رحمۃ اللہ علیہ ایک واقعہ بیان کرتے رہتے تھے، ان کے حوالے سے سنا ہے، خود کسی کتاب میں دیکھنے کی نوبت نہیں آئی، کہ حضرت بلال رضی اللہ تعالیٰ عنہ ایک مرتبہ مارے خوشی کے ناچ رہے تھے، کسی نے پوچھا کیا بات ہے، کہا اللہ تبارک تعالیٰ نے ہدایت اپنے ہاتھ میں رکھی، تو اللہ تعالیٰ نے بلال کو بھی نوازا، اگر انسانوں کو اختیار دیا جاتا تو کہاں بلال کا نمبر لگتا، بلال کا تعلق بھی اس قوم سے ہے، اس انسانوں کی اس صنف سے، کالے اور گورے، اس میں کالوں کو کم تر سمجھا جاتا ہے، اور پھر یہ ہے کہ غلام رہا تھا، اس کو کون اس کے، جیسے ابھی کوئی چیز بانٹنے کے لیے میں اگر ان کو دوں گا یا کسی کو دوں گا یہاں کی، بھائی بانٹو، اور وہ چیز اگر سب کو پہنچ جائے بھی اتنی دی گئی ہے تو کوئی سوال نہیں، لیکن اتنی ہے کہ سب کو نہیں کچھ لوگوں کو دینی ہے، تو بانٹنے والا کیا کرے گا، چہرہ جانچ دیکھے، چہرہ دیکھ کے دیکھ چھانٹتا جائے گا اندر سے۔ تو حضرت بلال فرماتے ہیں کہ اگر یہ ہدایت بھی اللہ تعالیٰ نے انسانوں کے ہاتھ میں رکھی ہوتی تو तो बिलाल का नंबर कहाँ लगता है? इन्नक ला तहदी मन अहबबत वलाकिन अल्लाह यहदी मन यशा। कुरान में अल्लाह तबरक तआला ने साफ ऐलान कर दिया, नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के चचा हजरत अबू तालिब जब दुनिया से बगैर ईमान के रुखसत हुए तो नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के कल्ब मुबारक पर उसका बड़ा गम था कि जिन चचा ने पूरी ज़िंदगी मेरी हिमायत की और पूरा साथ दिया, मेरी सरपरस्ती की, वो इस नेमत से महरूम दुनिया से जा रहे हैं। उस पर अल्लाह तबरक तआला ने यह आयत नाजिल फरमाई, इन्नका ला तहदी के नबी, आपके हाथ में नहीं। ये जितनी भी नेमतें हैं अल्लाह ने अपने इख्तियार में, इल्म के मुतालिक भी और सारी चीज़ों के मुतालिक, बुखारी शरीफ की रिवायत है, नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम खुद फरमाते हैं, इन्नमा अना कासिमुन वल्लाहु युती, मैं तो बांटने वाला हूँ, देने वाली ज़ात तो अल्लाह की है। जैसे अभी आपके मोहतरम साहब किसी को कुछ दें, कोई बांट दो तलबा को, तो बांट तलबा के हाथ में पहुँच रहा है, किसके हाथ से? बांटने वाले के हाथ से। लेकिन सब समझते हैं कि ये देने वाला, ये नहीं देने वाले तो वो है। तो खुद जब नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम अपनी ज़ात आली के मुतालिक ये फरमा रहे हैं, इन्नमा अना कासिम, तो दूसरों की हैसियत क्या रह जाती है? तो बहरहाल मैं तो ये अर्ज करने जा रहा था कि अल्लाह तबरक तआला ने आप हजरात को यहाँ पहुँचाया, आपको पहुँचाया, ये अल्लाह तबरक तआला का आपके मुतालिक एक गोया इंतखाब है, अल्लाह ने आपको चुना। मुझे एक वाकया याद आ गया, उसको बयान किए बगैर नहीं रह सकता, बड़ा इबरत अंगेज़ वाकया है। हमारे एक फारिग हैं डाबेल जामिया के, जो इस वक्त मलावी में काम करते हैं, काफ़ी साल पहले फारिग हुए थे। पहचान भी करा दूं, हज़रत मौलाना इब्राहिम साहब देवलवी दामत बरकातहू हूँ जो मरकज़ पर रहते हैं, उनके वो भतीजे हैं, मरकज़ में जमा इब्राहिम साहब उनके भतीजे, हमारे यहाँ से फारिग हुए, हमारे शुरू से लेकर अखीर तक पढ़ा, और फिर पहले साउथ अफ्रीका गए, फिर वहाँ से मलावी, और मलावी में वो कालों में ही काम करते हैं, काले लड़कों को पढ़ाते थे, अब तो लड़कियों का वाव बहुत। उनके यहाँ का काम जब हम पहली मर्तबा में गया और उनकी मेहनत देखी तो बेख्तियार आँखों में से आंसू आ गए। तो उन्होंने एक वाकया सुनाया, बस वो अल्लाह का इंतखाब क्या है वो बतलाने के लिए मैं सुनाना चाहता हूँ। एक तालिब इल्म के मुतालिक कहा, नायब फारिग शुदा उसके मुतालिक कहा कि मैं एक मर्तबा मदरसे में, उन्होंने जो है दर्जे हिफ्ज़ शुरू किया था और काले लड़कों को ज़्यादातर पढ़ाते थे, कहा मैं अपनी दरसगाह में बैठा हुआ बच्चों को पढ़ा रहा था, इतने में मैंने देखा कि दरसगाह के दरवाजे से बाहर एक काला छोटा बच्चा खाली नेकर पहने हुए, वहाँ जो लोग गए हैं अफ्रीकी ममालिक के अंदर, चाहे वो मलावी जाम्बिया वगैरह, वो लोग जानते हैं कि काले लोग बच्चे जो काले ये हैं उमन गुरबत ज़दा होने की वजह से उनके बच्चों के जिस्मों पर पूरा लिबास भी नहीं होता। तो एक और वो कुछ बोल रहा था, कि मैं अपनी जगह पर बिठा बैठा पढ़ा रहा था इसलिए मैंने एक बच्चे को भेजा, जाओ वो क्या कहता है। तो कहा वो उसकी बात सुनकर आकर मुझे कहता है कि वो यूँ कहता है, आपको यूँ पूछता है कि आप मुझे पढ़ाएंगे। कहा मैंने उसको बुला, आ जाओ, बुला लिया, उसको नहलाया, उसको कपड़े वपड़े पहनाए बसात से, वहाँ तो क़याम का इंतज़ाम तो था ही, क़याम तमाम का बच्चों को पहले अलिफ बा से उसको पढ़ाना शुरू किया, हिफ्ज़ शुरू कराया। कहा जब हिफ्ज़ शुरू कराया तो बहुत अच्छा कुरान भी पढ़ता था, तो जब एक पारा हिफ्ज़ का मुकम्मल होता तो कहा मैं उसकी हौसला अफजाई के लिए दो तीन चार डॉलर, मुझे याद नहीं रहा, कुछ डॉलर इनाम के तौर पर देता था ताकि वो और ज़्यादा मेहनत से अच्छी तरह पढ़े। تو ایک مرتبہ ایسا ہوا تب میں دارالاقامہ کے نگرانی کے لیے ذرا جائزے کے لیے نکلا تو دیکھا کہ اس کے ہاتھ میں چھوٹا ٹرانزسٹر ریڈیو. اب تو اس کی کوئی حیثیت نہیں رہی, کسی زمانے میں وہ ٹرانزسٹر وہ بھی بڑی گویا مرغوب چیز سمجھی جاتی تھی نوجوانوں کی نگاہوں میں, جیسے آج کل کا اسمارٹ فون. تو بہرحال وہ کہا کہ مجھے اتنا غصہ آیا, اس کے پاس سے وہ لے کر زمین پر اس کو پٹکا وہ ٹرانزسٹر کو, کہا میں تجھے انعام کے طور پر دیتا ہوں, اس لیے دیتا ہوں, یہ لے کر کیا ہے. خیر کہا دوسرے دن کیا ہوا, صبح وہ غیر حاضر ہے درسگاہ سے, پوچھا بچوں سے کہ وہ تو بھاگ گیا. آپ نے کہا میں ایک وہ دور کا رہنے والا تھا, میں ایک آدمی کو لے کر کے جب بائی روڈ جہاں اس کا علاقہ شروع ہوتا تھا وہاں تک کار جا سکتی تھی, وہاں اس کے بعد پھر کہا کئی میل پہاڑی راستے میں اس آدمی کے ساتھ پیدل چل کر کے گیا اور اس کو پکڑ لایا, اور پھر بڑا وہ حفظ مکمل ہوا. کہا جس روز تکمیل حفظ, کیونکہ ہمارے مدرسوں میں بچوں کا جب حفظ مکمل ہوتا ہے آپ کو معلوم ہے مجلس ہوتی ہے, لوگ آتے ہیں جلسی کی کچھ شکل سی پیدا ہو جاتی ہے, تو تین چار بچوں کا حفظ مکمل ہوا رہا تھا. کہا ہم نے جو ہے مجلس منعقد کی تھی, اس مجلس میں وہاں کے بڑے ایک بھائی شیخ محمد ابراہیم نام تھا ان کا, جو اس زمانے میں وہاں حکومت میں وزیر بھی تھے, جو منسٹر تھے, اور کئی ممالک کے اندر وہ ملاوی حکومت کی طرف سے جو ہے سفیر بھی رہ چکے تھے. کہا وہ بھی چونکہ ہمارے کام سے دلچسپی رکھتے تھے ان کو بھی دعوت دی تھی, وہ بیٹھے ہوئے تھے. کہا جب نام پکارا گیا اور اس بچے کا نام انہوں نے سنا تو وہ سن کر بے اختیار پھوٹ پھوٹ کر رونے لگے. کہا میں نے پوچھا کیا بات ہے, آپ کیوں روتے ہیں؟ تو انہوں نے بتلایا کہ مول صاحب آپ کو معلوم ہے یہ بچہ کون ہے, اس کی ماں کا دماغی توازن ٹھیک نہیں تھا, جب یہ پیدا ہوا تو دماغی توازن ٹھیک نہ ہونے کی وجہ سے پیدائش کے فوراً بعد اس کی ماں نے اس کو یہ جو سرکاری کچرا پیٹی ہوتی ہے ڈسٹ بن, اس میں ڈال دی. کہا کچھ عورتیں اس محلے میں, کہا میں تھا میرا مکان تھا, کچھ عورتیں میرے پاس آئی اور انہوں نے کہا کہ فلانی کے یہاں بچہ پیدا ہوا, اور اس نے اپنے کا فوراً میں گیا اور دوسروں کہا بھائی اس بچے کو جو ہے یہ نیوز پیپر کے اندر لپیٹ کر کے اسپتال میں پہنچایا, یہ کیا. اب کہا یہ وہ بچہ ہے, یہ وہ بچہ ہے جس نے آج حفظ کی تکمیل کی. کہا میں اس کی قسمت پر اللہ مجھے غیر اختیاری طور پر رونا آ گیا. اور پھر اس کے باپ کا حال بھی انہوں نے عجیب بتلایا کہ اس کا باپ جو ہے وہاں جہاں مولانا جس شہر میں پڑھاتے تھے مدرسہ کا, وہ بھی اس کا کوئی ذریعہ معاش نہیں تھا, نیک آدمی تھا تو وہ مسجد کو جھاڑو وغیرہ دیا کرتا تھا, اور باقاعدہ مسجد کے ذمہ داروں نے اس خدمت کے لیے اس کو مقرر نہیں کیا تھا, اپنے طور پر جھاڑو دے کر کے پھر وہ بازار میں نکل جاتا, تو دکاندار جانتے تھے کہ وہ مسجد کی صفائی کر کے آیا ہے, تو اپنی حیثیت کے مطابق وہاں کا جو سکہ تھا پانچ کوچے دس کوچے وہ دے کر کے اس طرح. کہا یہ اس بچے کا جب حفظ مکمل ہوا اور اچھا جو ہے قرآن بہترین پڑھتا تھا, تو ایک مسابقہ جو دبئی میں ہر سال ہوتا ہے, کہا ہم نے اس مسابقے کے لیے اس کو یہاں سے بھیجا اور وہاں وہ کامیاب ہوا, اعلیٰ درجے سے بڑا انعام ملا. وہ انعام یہاں کی چونکہ انجمن نے اس کو منتخب کر کے بھیجا تھا, تو کہا اس انجمن نے وہ جو رقم آئی وہاں سے اس رقم کو کچھ میرے حصے میں بھی لگائی. کہا میں نے تو کہہ دیا کہ بھائی میں اس میں سے لینے والا نہیں, وہ تو اسی کا حق ہے. اور اس کے باپ کے نام پر وہاں بینک کے اندر جمع کرائی, البتہ وہ باپ جو ہے غلط استعمال نہ کر لے اس لیے ساتھ میں جوائنٹ اکاؤنٹ میں میرا بھی نام انہوں نے لکھوایا. کہا کچھ مدت کے بعد اس کا باپ وہی جو یہ جھاڑو دیا وہ آتا کہ اتنے ڈالر چاہیے, کہا میں دستخط کر دیتا, پھر آتا اتنے ڈالر چاہیے. کچھ تھوڑے سے پانچ چھ مہینے کے اندر وہ جو दो तीन हज़ार डॉलर जमा थे वो सब उसने उठा ली। फिर वही उसका पुराना सिलसिला था। एक मरतबा अपनी ज़रूरत के लिए मेरे पास मांगने के लिए आया, तो कहा मुझे आया गुस्सा और मैंने कहा कि तुझे शर्म नहीं आती, ये इतनी बड़ी रकम तू इतनी मुख्तसर मुद्दत के अंदर ख़त्म कर दी। तो वो क्या कहता है, उसका जज्बा देखो, वो क्या कहता है, मौल साहब वो रकम जो है ना मैं अपने लिए अपने ज़ाती इस्तेमाल किए हराम समझता था, ये तो कुरान की नस्बत पर आई, मेरी बस्ती में मस्जिद बन रही थी उस रकम से मैंने वो मस्जिद बनवाई। और फिर उसी बच्चे को मौलाना ने वहाँ जुनूबी अफ्रीका में दारुल ज़करिया है बड़ा मदरसा है वहाँ भेजा, वहाँ से आदमी मुझे मुलाकात भी कराई। तो मैं ये देख करके मैं आपको ये जो बतलाना चाहता हूँ, ये अल्लाह की शान, अल्लाह जिसे चाहे अपने दीन का इल्म अता फरमाए। हकीकत तो यह है कि आप हजरात जहाँ जहाँ से आए हैं, जिस इलाके से आए हैं, जिस मोहल्ले से आए हैं, जिस ख़ानदान से आपका ताल्लुक़ है, जिस कौमियत से आपका ताल्लुक़ है, जिस कम्युनिटी से आप मुतालिक, वहाँ आप जैसे और भी बहुत से आपके हम उम्र थे, लेकिन अल्लाह तबारक तआला ने उन सब में से चुन करके आपको यहाँ भेजा। ये दरअसल अल्लाह ताला ही का इंतखाब है अपने दीन का इल्म आपको देने के लिए। बस यही मैं अर्ज़ करना चाहता था कि अल्लाह ताला की तरफ से किए गए इस इंतखाब की लाज रखते हुए यहाँ सारे असबाब वसाइल इल्म के हुसूल के मौजूद हैं। एक दौर वो था हमारे असलाफ का, आप तो पढ़ते हैं इमाम बुखारी ने किस तरह इल्म हासिल किया, आपने उस्ताद से सुना होगा उनके हालात के अंदर, फला मुहद्दिस ने कितनी तकलीफें उठाई, खुद हजरत साहबा में हजरत अबू हुरैरा का क्या हाल था, वो सब हमारे असलाफ ने कैसे कैसे मुजाहदे किए, मशक्क़तें उठाई, तकलीफ़ें झेली। आज अल्लाह तबारक तआला ने इस दौर के अंदर गोया उन सारी तकलीफ़ों से हमको निजात दे दी। ना आपको अपने खाने पीने का फिक्र है, न रहाइश का, न रोशनी का, न और किसी चीज़ का, सारी चीज़ें। बल्कि मैं तो तलबा से यूँ कहता हूँ कि अब जब मदरसे में आप आएंगे दाखिला लेने के लिए, अभी तो फार्म लिया है, दाखिले की कार्रवाई चल रही है, मुकम्मल नहीं हुआ दाखिला, और खाने पीने का सिलसिला क्या हो जाता है, जारी हो जाता है। गोया आपने अपने आप को हुसूल इल्म के लिए पेश किया इतनी बुनियाद पर अल्लाह तबारक तआला की तरफ से आपके साथ ये मामला हो रहा है। और अभी पढ़ने के ज़माने में देख लीजिए, आपको अपनी इन ज़रूरियात के सिलसिले में कोई दुश्वारी है, कोई फिक्र है नहीं, आपकी यही असातिदा, आपकी यही जो है मुरब्बी हजरात मुफ्ती साहब ही को ले लीजिए, गोया उनकी गैरत का हाल तो यह है कि वो अपनी ज़ात के लिए किसी के सामने इशारे और किनाए में भी कोई बात जाहिर करना गवारा नहीं फरमाएंगे, लेकिन आपके लिए लोगों से अपील करते हैं काहे की चंदे की, आपकी ज़रूरतों के लिए। चंदा देने वाले जो अहबाब हैं मोमिनी, उनको सिर्फ ये बताया गया कि कुछ अल्लाह के कुछ बंदे हैं बच्चे जिन्होंने अपने आप को अल्लाह के दीन का इल्म हासिल करने के लिए फारिग किया है, उनकी ज़रूरतें, वो आपको नहीं पहचानते और आप उनको नहीं पहचाने, सिर्फ अल्लाह की निस्बत बीच में काम कर रही है। न देने वाला जानता है कि मेरा माल जहाँ जा रहा है कौन इस्तेमाल कर रहा है, न इस्तेमाल करने वाला जानता है कि मैं ये जो सहूलतें हासिल कर रहा हूँ किन के पैसों से, ये सिर्फ किस निस्बत पर, इल्म की निस्बत पर। और मैं तो यूँ कहूँगा कि जब खाली आपने अपने आप को इल्म हासिल करने के लिए पेश किया, इतनी बुनियाद पर ये सब कुछ मिल रहा है, तो जब इल्म हासिल कर लेंगे और इल्म हासिल करने के बाद उस पर अमल का अहतमाम करने के साथ साथ उसी इल्म की इशात और हिफाजत की खिदमत में आप अपने आप को लगाएंगे, तो फिर अल्लाह ताला क्या कुछ न नवाजेगा है? ये तो अभी तो खाली ये है, अभी तो आप तालीम हैं, अभी कुछ खिदमत नहीं कर रहे हैं, इसलिए ये बहुत अल्लाह तबारक तआला का बड़ा फजल और करम है, आप इसका शुक्रिया अदा कीजिए, अल्लाह की इस नेमत की कदर कीजिए। और तलब इल्मी के ज़माने में देखो किसी भी ज़रूरत के लिए आपको इधर उधर जाना नहीं है, इस दौर का मुजाहदा, हर दौर के मुजाहदे अलग होते हैं। हमारे असलाफ के दौर के मुजाहदे वो थे कि ना उनके लिए खाने का इंतज़ाम था, ना पीने का, ना असबाब इल्म, ना किताबें हैं, ना कागज़ है, ना कलम है, कुछ नहीं है। लेकिन अब हमारे दौर में सारी सहूलतें आपकी पूरी कर दी। एक मुजाहदा वो क्या, आप अपनी तवज्जो पूरी इसमें लगाइए, दोस्तियों से अलग रहिए, ताल्लुकात से अलग रहिए। गोया अब सिर्फ आपको एक तकलीफ उठानी है कि अपने आपका नफ्स तो ये चाहता होगा कि लोगों के साथ मोबाइल के ज़रिए से, दूसरे ज़राए से का जो है राब्ते कायम करें, लेकिन आप अपने आप को सबसे काट करके इल्म के हुसूल में ऐसा लगा दीजिए कि किसी से आपका कोई वास्ता बाकी न रहे। इल्म लायौती का बाज़हू हता तौतियहू कुल्लक, आप अपना सब कुछ जब तक के इल्म के लिए नहीं पेश करेंगे, निछावर करेंगे, वहाँ तक इल्म का थोड़ा हिस्सा आपको हासिल होने वाला नहीं है। इसलिए ज़रूरत है कि अल्लाह के दिए हुए इस मौके से फ़ायदा उठाएं। अल्लाह ने सारे असबाब अता फरमा दिए हैं। गोया जिस आदमी को अल्लाह ताला की तरफ से किसी चीज़ के जो असबाब हैं वो दे दिए जाएं और उन असबाब को वो सही तरीके से इस्तेमाल करके उस चीज़ को क्या कर ले, हासिल कर ले, इसी को जो है तौफीक कहा जाता है। आप मुवफ़क बनिए, महरूम न बनिए। आपको अल्लाह ने असबाब दिए हैं, इन असबाब को अगर आप सही इस्तेमाल नहीं करेंगे, घूमने फिरने में रहेंगे, लगवियात में मशगूल रहेंगे, यहाँ तक कि ये ज़माना ख़त्म हो जाएगा, तो सारे असबाब होते हुए आपने इल्म हासिल नहीं किया, इससे बड़ी महरूमी और क्या होगी। इसलिए मुवफ़क बनने की ज़रूरत है, महरूमी से अपने आप को बचाइए। अब अगर खुदा ना खास्ता कोई कमी रह जाएगी तो वो किसी और की तरफ से नहीं होगी बल्कि आपकी तरफ से होगी। और यहाँ रहकर आपको अपनी इल्मी सलाहियतों को भी उजागर करना है और अमली सलाहियतों को भी, दोनों इल्मी एतबार से भी कोई कमी न रहे। तमाम फ़नून में, उलूम में आपको दस्तरस हो, महारत हो और ज़रूरी इस्तेदाद हासिल हो जाए, उसके लिए तमाम दर्जात के अंदर निसाब की जो किताबें हैं उसको पूरी मेहनत से पढ़ने की ज़रूरत है। और अमली एतबार से भी पढ़ने के ज़माने में आपको नमाज बा जमात, कुरान की तिलावत और सुन्नतों का अहतमाम, असातिज़ा का अदब, इन सारी चीज़ों का है वह अहतमाम करना है। उसके बग़ैर इल्म आएगा नहीं। और जैसे अभी अपने आप को तलबी इल्मी के ज़माने में आप रखेंगे, यहाँ से जाने के बाद भी वही मिजाज बनेगा। अभी जैसा आपने सुना हज़रत शाह बराउल हक साहब रहमतुल्लाह अलैह के मुतालिक, हज़रत कारी सिद्दीक साहब रहमतुल्लाह अलैह ने आदाबुल मुतालिन में लिखा है कि अबू दाऊद शरीफ के सबक में हज़रत शेख रहमतुल्लाह अलैह ने एक मरतबा फरमाया था कि तालिबे इल्म अगर तलब इल्मी के ज़माने में साहिब निस्मत नहीं बना तो कुछ नहीं बना। और फिर उसमें ये फरमाया था कि मौलाना अबराउल हक साहब को अल्लाह ताला ने यह नेमत तलब इल्मी के ज़माने में अता फरमाई थी। तो बहरहाल आपको अमली एतबार से भी इन सारी चीज़ों का अहतमाम करना है। और अल्लाह ने ऐसे असातिज़ा, ऐसे मुरब्बी जो हैं आपको अता फरमाए हैं, उनकी तरबियत से फ़ायदा उठा करके अपने मुस्तकबिल को पूरे तरीके से संवारने का अहतमाम करें। अल्लाह तबरक तआला उसकी तौफीक व सआदत अता फरमाए। दुआ कर ली।
बुखारी शरीफ की एक हदीस को आकर के इजाज़त फरमा दें, दौरे के तलबा में।
बस तो अब मैं वो हदीस मुसलसल बिल अव्वलियत पढ़ लेता हूँ और उसी से कर लेता हूँ, वही काफ़ी है फिर मामूल। बिस्मिल्लाहिर्रहमानिर्रहीम, मैं पढ़ लेता हूँ अब। बिस्मिल्लाहिर्रहमानिर्रहीम। अन अब्दुल्लाह इब्न अम्र इब्न अल-आस रदियल्लाहु तआला अन्हुमा قال قال النبي صلى الله تعالى عليه وسلم الراحمون يرحمه الرحمن تبارك وتعالى ارحموا من في الارض يرحمكم من في السماء। ये हदीस मुसलसल बिलअवलियत है। मैंने अपने मुर्शिद और शेख शेखुल हदीस हज़रत मौलाना मोहम्मद ज़करिया साहब रहमतुल्लाह अलैह से یہ سب سے پہلے سنی. انہوں نے اپنے شیخ و مرشد حضرت مولانا خلید احمد صاحب سہارنپوری مہاجر مدنی رحمۃ اللہ علیہ سے سب سے پہلے یہ حدیث سنی. انہوں نے حضرت مولانا عبد القیوم صاحب بڈھانوی رحمۃ اللہ علیہ سے, اور انہوں نے حضرت مولانا شاہ محمد اسحاق صاحب دہلوی رحمۃ اللہ علیہ سے, اور انہوں نے اپنے نانا حضرت شاہ عبدالعزیز صاحب محدث دہلوی رحمۃ اللہ علیہ سے, اور انہوں نے اپنے والد بزرگوار حضرت شاہ ولی اللہ صاحب دہلوی رحمۃ اللہ علیہ سے. آگے کی سند حضرت شاہ ولی اللہ صاحب کا جو رسالہ ہے اس میں موجود ہے, دیکھ لیں. اور جو حضرت طلبہ حدیث پڑھ رہے ہیں اور جن کو ان کے اساتذہ گویا اس لائق سمجھتے ہیں کہ وہ آگے حدیث کی روایت کریں, ان کو میری طرف سے حضرات محدثین کے ہاں جن شرائط کے ساتھ روایت حدیث کی اجازت دی جاتی ہے ان شرائط کے ساتھ میری طرف سے بھی اجازت ہے, بس ان جن کو ان کے اساتذہ اس لائق سمجھتے ہوں. ٹھیک. سبحانک اللہم و بحمدک و تبارک اسمک و تعالی جدک و لا الہ غیرک, اللہم صلی و سلم و بارک علی سیدنا و مولانا محمد و علی آلی سیدنا و مولانا محمد کما تحب و ترضا بعدد ما تحب و ترضا. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى. اللهم اجعلنا هادين مهتدين غير ضالين ولا مدلين, سلما لأوليائك وحربا لأعدائك. نحب بحبك من أحبك ونعادي بعداوتك من خالفك من خلقك. اللهم أغننا بالعلم وزيننا بالحلم وأكرمنا بالتقوى وجملنا بالعافية. اللهم آتنا أفضل ما تؤتي عبادك الصالحين. اللهم لا تنزي منا صالح ما أعطيتنا. اللهم استر عوراتنا وأمن روعاتنا. اللهم احسن عاقبتنا في الأمور كلها واجرنا من خزي الدنيا وعذاب الآخرة. اللہ ان تمام طلبہ کو عقائد حق علوم نافع اعمال صالحہ اخلاق فاضلہ سے آراستہ فرما. برے اخلاق, برے کردار و گفتار, برے عادات و اطوار, بری صحبتوں, برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے تو ان کی پورے پوری حفاظت فرما. اپنی شان ربوبیت سے اللہ تو ان کی تربیت فرما کر ان کو اپنے اساتذہ اور والدین کی آنکھوں کی ٹھنڈک, ان کے دلوں کا سرور, ان کے لیے صدقہ جاریہ اور ان کی امیدوں سے بڑھ کر کے بنا دے. اللہ اس جامعہ مسیح الامت کو ہر نوع کی ترقیات سے مالا مال فرما. اس کے علمی, اخلاقی, انتظامی, تعلیمی, تربیتی, اصلاحی معیار کو بلند سے بلند تر فرما. اس کے قائم کرنے والوں, چلانے والوں, پڑھانے والوں, پڑھنے والوں, تعاون کرنے والوں, تعلق محبت رکھنے والوں سب کو بے انتہا قبول فرما. اس کی تمام ضروریات کی تو اپنے خزانے غیب سے کفالت فرما. ہر قسم کے شرور, فتن, آفات, بلیات, مکارہ, حاسدوں کے حسد, دشمنوں کی دشمناوٹ, شریوں کی شرارت, بدخواہوں کی بدخواہی اور رشادوانوں کی رشادوانیوں سے اللہ اس ادارے کی پورے پوری حفاظت فرما. اس پورے علاقے میں عقائد حقہ اور علوم نافعہ کی ترویج و اشاعت کا اس کو بہترین ذریعہ بنا. اللہ اپنا خصوصی فضل فرما, ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما. مقروضوں کے قرضوں کے ادائیگی کی شکلیں پیدا فرما. پریشان حالوں کی پریشانیوں کو دور فرما. حاجت مندوں کی حاجتیں پوری فرما. قید و بند میں محبوسوں کو رہائی نصیب فرما. مقدمات میں ماخوذوں کو بری فرما. جو جس مصیبت میں گرفتار ہے اس سے نجات عطا فرما. حضور پاک صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو, اللہ اس کے ایمان و اسلام کی, جان و مال کی, عزت و آبرو کی, اہل و عیال کی, تجارت و زراعت و کاروبار کی ہر چیز کی پورے پوری حفاظت فرما. اللہ تیرے حبیب پاک صلی اللہ علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما, اور جن شر و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما. اللہ یہاں موجود تیرے تمام بندوں کی جائز اور نیک مرادیں پوری فرما. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. صلى الله تعالى على خير خلقه سيدنا ومولانا محمد وآله وأصحابه اجمعين برحمتك يا رب.